सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ। प्रतिनिधि सभाद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ 9 गते पारित गर्ने तयारी। गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेस तयार हुनुपर्ने सत्तारूढ़ दलका नेताहरूको दबाव। झापाको गिरीबन्धु स्टेट बारेमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति एमाले अध्यक्षको असन्तुष्टि।
कमिशन खाएर बेच्न दिएको कुरा यसमा सामेल हो। नेपाली कंग्रेसले गरेका बदमाशीहरूका सन्दर्भमा हामी कुरा उठाउँछौ।
सड़क सुरक्षा सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता। राष्ट्रिय योजना आयोगद्वारा 16 आवधिक योजना सार्वजनिक। गरीबीको रेखामुनि रहेको जनसंख्या 12% झार्ने लक्ष्य।
आगामी वर्षबाट शुरू हुने पूर्वाधार निर्माणदेखि लिएर विभिन्न आधारहरूबाट ग्रोथले चाहिँ अलिकति अगाडि पिकअप गर्दै जान्छ भन्ने कुरा हो।
शिक्षक प्राध्यापकले दलीय सदस्यता लिन नमिल्ने कुरालाई सरकारको नीति तथा कार्यक्रममा नै समेटिएपछि शिक्षा क्षेत्रमा नयाँ आशा। नेपालको सबैभन्दा ठूलो राराताल पुग्ने पर्यटकको संख्या बढ्दै।
त्यो राम्रो प्रकृतिको चाहिँ एउटा सुन्दर फूल जस्तो देख्यौं हामीले। यहाँ चाहिँ हाम्रो देशका बासिन्दाहरू एकचोटि आउनै पर्ने चाहिँ देख।
उच्च अदालत पाटनद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई सफाई। सशस्त्र प्रहरीको एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी20 क्रिकेटको फाइनलमा।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
शरीरलाई हानि गर्ने बजारिया पेय पदार्थ, चाउचाउ चिजबल जस्ता पत्रु खाना उत्पादन गर्ने कम्पनीहरूले आकर्षक विज्ञापन गरेर आफ्ना वस्तु बढ़ीभन्दा बढ़ी बिक्री गर्ने गर्दछन्। उपभोक्तामा लत बसाल्ने गरेर समाजका प्रतिष्ठित र सेलिब्रेटी कहलिएकाहरूलाई प्रयोग गरेर आफ्नो उत्पादनलाई प्रचार गर्दछन्। यस्ता हानिकारक र पोषणमा असर गर्ने खालका उत्पादनलाई बन्द गराउन आम नागरिकै जुट्न आवश्यक छ। अब खबर लक्ष्मण कार्कीबाट।
सत्तारूढ़ प्रमुख तीन दलका शीर्ष नेताले संसदमा उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन नेपाली कांग्रेस तयार हुनुपर्ने दोहोर्याएका छन्। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र उप प्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भएको छलफलमा लोकतान्त्रिक अधिकारको अभ्यास गर्न पनि गृहमन्त्रीले संसदमा आफ्ना कुरा राख्न पाउनुपर्ने निष्कर्ष निकालिएको हो। बैठकपछि उप प्रधानमन्त्री लामिछानेले संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने कुरामा छलफल भएको बताउनुभयो।
हामी के मागेकै केही छ र एकपटक बोल्न त पाउनु पर्यो। निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे, सदनमा पनि गाली गलोजै चल्यो, सड़कमा पनि चलिसक्यो। अब त भनेपछि एउटा त एउटा लोकतन्त्रमा एकपटक आफूलाई लागेको बारेमा लागेको कुरालाई एकपटक जवाफ दिन पाउने त्यो अधिकार पनि हो। त्यति एउटा चिज नै हो। त्यस पछाडि अगाडिको कुरा त्यसपछि अगाडि बढिहाल्छ। त्यसपछि भएन, चित्त बुझेन, जवाफै चित्त बुझेन भने उहाँहरूको अधिकारको त फेरि हामी सम्मान गरिहाल्छौँ।
यसैबीच एमालेका अध्यक्ष ओलीले भने कंग्रेसले भोलिको संसद बैठकमा उप प्रधानमन्त्री लामिछानेलाई बोल्न नदिने हो भने त्यसको प्रतिकार गरेर अघि बढ़ने चेतावनी दिनुभएको छ। पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले संसदमा बोलिरहने र आरोप लगाइरहने र आफूहरूले सुनिरहने हुनै नसक्ने बताउनु भएको हो।
हामीले सुनिरहनु पर्ने कांग्रेस कराइरहनु पर्ने हुन्छ। पार्लियामेन्ट भने त्यही हो, हामी सुनिरहने कांग्रेस कराइरहने यो चल्दैन। अब कांग्रेसको भगवान् सुनिरहन हामी तयार छैन। संसदको गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरूको बहुमूल्य समय, यो देशको बहुमूल्य समय, यो यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन। संसद सुचारू गर्नु।
बैठकमा एमाले अध्यक्ष ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गा बेच्न दिने निर्णयबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउनुभयो। गिरीबन्धुको हदबन्दी भन्दा बढ़ीको जग्गा बिक्री गर्न संसदले नै कानून बनाएको भन्दै त्यसलाई अपरिपक्व भनेर सर्वोच्च अदालतका न्यायाधीशहरूले पूर्वाग्रह देखाएको उहाँको आरोप छ। गिरीबन्धु टी स्टेटको जग्गा यसअघि नेपाली कांग्रेसको सरकार भएका बेला दुईपटक गरी 70 बिघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको पनि ओलीले आरोप लगाउनुभयो।
यो नेपाली कंग्रेसले जसरी घरिघरि उठाउने कुरा गरेका छ, म भन्न चाहन्छु 51 बिघा र 19 बिघा गरेर 70 बिघा जमिन त्यही गिरीबन्धु टी स्टेटको कमिशन खाएर बेच्न दिएको कुरा यसमा सामेल हो। नेपाली कंग्रेसले गरेका बदमाशीहरूका सन्दर्भमा हामी कुरा उठाउँछौं।
प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ 9 गते पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको छ। प्रतिनिधि सभाको पाक्षिक कार्यतालिका अनुसार भोलिबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुनेछ। नीति तथा कार्यक्रममाथि जेठ 4 गते, 6 गते, 7 गते, 8 गते र 9 गते छलफल गर्ने र 9 गते नै निर्णयार्थ प्रस्तुत गर्ने गरी सम्भावित कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ। तर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भए नभएको बारे छानबिन गर्न समिति गठन नहुन्जेलसम्म बैठक चल्न नदिने बताएकाले संसदको भोलिको बैठक के हुन्छ भन्ने बारे भने अन्यल रहेको छ। सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजन भएको विषयमा भएका निर्णयहरू यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्ता लगायतका निर्णय अहिलेलाई यथास्थितिमा राख्न आयोगलाई अल्पकालीन अन्तरिम आदेश दिँदै जेठ 8 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हो। जसपा नेपालबाट 7 जना सांसदसहित विभाजित भएको समूहले अशोक राईको नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न दिएको निवेदन अनुसार निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय गरेको थियो। अध्यक्ष यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानून विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ। आज बसेको प्रदेश मन्त्री परिषदको बैठकले बिना विभागीय मन्त्री रमा आले मगरलाई जिम्मेवारी दिनका लागि सामाजिक विकास मन्त्रालय टुक्रियाएर युवा तथा खेलकुद मन्त्रालय थप्ने निर्णय गरिएको हो। यससँगै बागमतीमा मन्त्रालयको संख्या 13 पुगेको छ। खर्च कटौतीका लागि भन्दै मन्त्रालयको संख्या यसअघि 14 घटाएर 12 झार्नुभएका मुख्यमन्त्री शालिग्राम जम्मकटेलले सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थप गर्ने निर्णय गर्नुभएको हो। राष्ट्रिय योजना आयोगले 16 आवधिक योजना सार्वजनिक गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले स्वीकृत गरेको योजना राष्ट्रिय योजना आयोगले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। यो योजनामा आर्थिक वर्ष 2085-86 प्रति व्यक्ति आय वार्षिक 2351 अमेरिकी डलर पुर्याउने उल्लेख गरिएको छ। आयोगले आर्थिक वर्ष 2085-86 नेपालको कुल गार्हस्थ 100 खर्ब रूपियाँ भन्दा माथि पुर्याउने लक्ष्य पनि लिएको छ। आर्थिक वर्ष 2085-86 नेपालको आर्थिक वृद्धि दर 7.3% पुर्याउने तथा गरीबीको रेखामुनि रहेको जनसंख्या 12% झार्ने लक्ष्य लिइएको आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले बताउनुभयो।
सोरङ योजनाले केलाई जोड़ दिन्छ त भन्दा उत्पादन र रोजगारीलाई जोड़ दिन्छ। हाम्रो अहिलेसम्मको विकास मोडेलले पूर्वाधारको विकासमा केही राम्रो गर्यो, सामाजिक विकासमा पनि केही चाहिँ राम्रै प्रगति हासिल गरेको हुँदा हुँदै पनि उत्पादन रोजगारी चाहिँ त्यसले सिर्जना गर्न सकेन, त्यसकारण त्यसमा जोड़ रहेको छ। हाम्रो 5 एभरेज ग्रोथ कति हुन्छ त भन्दा 7.1। हामीले आगामी वर्ष 6% ग्रोथको आकलन गरेका छौँ भने आगामी वर्षबाट सुरु हुने पूर्वाधार निर्माणदेखि लिएर विभिन्न आधारहरूबाट ग्रोथले चाहिँ अलिकति अगाडि पिकअप गर्दै जान्छ भन्ने कुरा हो।
सोह्रौं योजनाले मुद्रास्फीति 5% कायम राख्ने लक्ष्य राखेको छ। यस्तै औसत आयु 73 र साक्षरता 85% पुर्याउने, बेरोजगारी दर 5% सीमित गर्ने लक्ष्य पनि राखिएको छ। यसै गरी बिजुली उत्पादन 11,769 मेगावाट पुर्याउने, बिजुली नेपालका सबै नागरिकसम्म र इन्टरनेट 90% जनसंख्यामा पुर्याउने लक्ष्य लिइएको आयोगले जनाएको छ। सड़क सुरक्षा सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ। नेकपा एमालेका सांसद सोनाम गेलजेन शेर्पा प्रस्तावक रहेको प्रस्ताव आज दर्ता गरिएको हो। प्रस्तावमा सवारी चालक अनुमति पत्र दिनुअघि सवारी सञ्चालन सम्बन्धी पर्याप्त जानकारी दिनुका साथै सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम गर्नुपर्ने उल्लेख गरिएको छ। यातायात मैत्री सड़क पूर्वाधार सुरक्षा सतर्कता सवारी सम्बन्धी कानूनको पालनामा कड़ाई गर्ने पनि उल्लेख गरिएको छ। यस्तै सड़क दुर्घटनाका घाइतेको उपचारलाई स्वास्थ्य बीमाको अंगका रूपमा व्यवस्था गर्नुपर्ने, सड़क सुरक्षाका उपकरण र प्रविधि जडान गर्नुपर्ने लगायत उल्लेख गरिएको छ। प्रस्तावको समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा, नेपाली कांग्रेसका कृष्ण बहादुर रोकाया, एमालेकी भगवती चौधरी, एकीकृत समाजवादीकी मदन कुमारी शाह, जनता समाजवादी पार्टीका मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखर कुमार सिंह रहनु भएको छ। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले लामिछानेलाई आज बलात्कार मुद्दामा सफाई दिएसँगै उनीमाथिको निलम्बन फुकुवा गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ। क्यानले सन्दीपलाई टी20 विश्वकप खेल्न पठाउने तयारी पनि गरेको छ। भोलिसम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानका कोषाध्यक्ष पदम खड्काले बताउनुभयो। यसअघि उच्च अदालत पाटनका न्यायाधीश द्वय सुदर्शन देव भट्ट र अञ्जु प्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौँको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गर्दै सफाई दिएको थियो। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै 8 वर्ष कैद सजाय, 3,00,000 रूपियाँ जरिवाना र पीड़ितलाई 2,00,000 रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन 29 गते उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो। यस्तै सन्दीपले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको भन्दै उच्च अदालत पाटनमा पुनरावेदन गर्नुभएको थियो। नेपालका क्रिकेट खेलाड़ी दिपेन्द्र सिंह ऐरी टी20 क्रिकेटको अलराउण्ड तर्फ शीर्ष 10 पर्न सफल हुनुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा अनुसार दिपेन्द्र अलराउण्डर तर्फको वरियतामा शीर्ष 10 पर्नुभएको हो। र आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पंजाब किंग्स खेल्दैछन्। अहिले केही बेरमा गुवाहाटीमा शुरू हुने खेलमा राजस्थानले टस जितेर ब्याटिङ रोजेको छ।
लक्ष्मण कार्की। नेपालको सबैभन्दा ठूलो र सुन्दर ताल रारा पुग्दाको अनुभूति।
रारा सुन्दरी क्या रंग रा दंत जसा सुन्दरी हिमाला सेका।
राराको प्रचार प्रसार र प्रसिद्धि बढ़दो रिपोर्टसँगै दलगत राजनीतिले बिगारेको शिक्षा क्षेत्रमा सुधार ल्याउने प्रयत्न विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
स्यानानी, हिजो भनेको कुरा ल्याएर आऊ है।
मैले त ल्याइन दाई, सलाई लैजान्छु भनेको घरमा आमाले झण्डै मार्नु भएन।
क्या नमार्ने हो त फेरि, सरसफाई हुन्छ घाँस पलाउँछ भन्ने बारेमा राम्रोसँग बुझाइनौ र।
केरे केरे, यो साइलोको बुद्धि के भएको हँ? वनमा आगो लगाएपछि चरा चुरुङ्गी जनावर साना बिरुवा मर्छन् र त्यहाँको आगो गाउँमा आउँछ भन्ने थाहा छैन?
नाइके ठुलियामा पात पतिङ्गर सबै जलाएपछि भुइँमा खसेको जामुन च्याउ टिपेर खान सजिलो हुन्छ भनेर हिजो गला गएको बेला सल्लाह गरे मात्रै हो के?
त्यस्तो निसल्लाह हुन्छ? आगो लगाएपछि घाँस पलाउँछ जामुन च्याउ टिप्न सजिलो हुन्छ भन्ने हल्ला र भ्रम मात्र हो। अझ यसरी आगो लगाउनेलाई मुलुकी अपराध संहिता र अपराध दण्ड सजाय अनुसार जरिवाना र कारवाही हुन्छ।
ए हो र, ल ल, वनमा आगो लगाउनु हुन्न भन्ने बारे सबै कुरा थाहा भयो। अब
वनमा जाँदा सलाई लाइटर नलैजाऊ, चुरोट बिँडी नखाऊ, यसो भएमा वनको दिगो व्यवस्थापनमा हाम्रो पनि महत्वपूर्ण योगदान रहन्छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्वर्गकी अप्सरा उपमा पाएको कर्णालीको प्रमुख पर्यटकीय स्थल तथा नेपालको सबैभन्दा ठूलो ताल रारा पुग्ने क्रम बढ़ेको छ। नयाँ वर्ष शुरू भएसँगै रारा घुम्न जाने पर्यटक निकै बढ़ेको स्थानीयले बताएका छन्। रारा नपुगेकाहरूले एकपटक पुग्नै पर्ने स्थानको रूपमा राख्ने गरेको त्यस क्षेत्रको स्वर्गीय अनुभूति प्राप्त हुने गरेको पुग्ने यात्रुहरू बताउँछन्।
छिन छिनमा परिवर्तन हुने राराको रूप एकै दिनमा कहिले निलो, कहिले बैजनी, कहिले सिमरिक त कहिले खैरो हुन्छ। देशकै सबैभन्दा ठूलो यो प्राकृतिक तालमा सुनमा सुगन्ध बनेर आइपुग्छ। सिन्जेर कान्जिर हिमालको छाया अनि चुराचुरुङ्गीको शिरबिर, त्यसैले पनि यहाँ पुग्ने जो कोहीले लाग्छ रारा साँच्चीकै कल्पनाको स्वर्ग हो।
रारा सुन्दरी क्या रंग का दंत जसै सुन्दरी।
स्थानीय पञ्चेबाजाले रारामा अर्को रैथाने रंग थपिदिन्छ। त्यसैले पनि यहाँ पुग्ने जो कोहीले सबैलाई एक पटक पुग्नै पर्ने गन्तव्यको सूचीमा रारालाई राख्न सुझाव दिन्छन्। पहिलो पटक रारा पुग्नु भएका सुर्खेतका केशव बहादुर शाही,
सुनेको रारा र देखेको रारामा अहिलेसम्म धेरै राम्रो, अनि यस्तो राम्रो प्रकृतिको चाहिँ एउटा सुन्दर फूल जस्तो देख्यौं हामीले। यहाँ चाहिँ हाम्रो देशका बासिन्दाहरू एकचोटि आउनै पर्ने चाहिँ देखियो।
पहिलो पटक रारा पुग्नु भएका सुमन शाहीले अहिले राराको मौसम नै अनौठो र रोमाञ्चक पाएको बताउनु भयो। आकाशमा मडारिने बादलको छाया तालमा पर्दा र बिहान पानी स्थिर भएको बेला हिमालको छाया टल्किँदाको दृश्य आफूले बयानै गर्न नसक्ने अनुभव सुनाउनु हुन्छ।
रारा नै अब स्वर्ग जस्तै लाग्यो कि, एकदम रमाइलो लाग्यो, अब सबैलाई अब घुम्नै लायकको जस्तो लाग्यो। रारा सबै एकचोटि नै आउनु, सबैजना एकचोटि आउनै पर्छ जस्तो लाग्यो। पर्यटकको लागि अब सेवा सुविधाको लागि बाटोको लागि राम्रो पहल गरिदिनु जस्तो लाग्यो मलाई। बाटो अलि अप्ठ्यारो रहेछ होइन।
राराको यही मनमोहक सुन्दरताको अनुभव लिएर फर्केकाहरू पनि फेरि फेरि रारामा पुग्न लालायित हुन्छन्। करिब 10 वर्षपछि दोस्रो पटक रारा पुग्नु भएका काठमाडौँका शर्मिला श्रेष्ठ र शिव श्रेष्ठको कुराले यसको पुष्टि गर्दछ।
धेरै फरक पाएछु मैले, पहिला प्लेनमा त आएको भयो, अहिले हिँडेर आएको एकदम रमाइलो, फरक चाहिँ धेरै फरक छ। अझै बाटो अलिकति राम्रो भए हुन्थ्यो जस्तो लाग्छ, स्वर्गै आएको जस्तो। रारा आएपछि त एकचोटि चाहिँ आउनै पर्ने ठाउँ हो कि रारा चाहिँ।
नेचुरल एकदम आनन्द छ यहाँ, तपाईँको नेचुरल चिज हो तपाईँको, यहाँनिर अब के छैन भन्नुहोस् न, अब तपाईँको सब चिज छ नि यहाँ, मान्छेलाई एउटा शान्त वातावरण छ यहाँ, रमाइलो दृश्य छ यहाँ, चिज हेर्नलाई एकदमै लायकको ठाउँ छ यो।
पछिल्लो समय रारामा पुग्नेहरूको संख्या बढ्दो छ। गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरेर 10,582 पर्यटक रारा पुगेका छन्, जस मध्ये धेरै जसो देशभित्रकै पर्यटक रहेका छन्। पर्यटकको संख्या बढेसँगै उनीहरूको यात्रा र बसाइले थप व्यवस्थित बनाइरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका कार्यालय प्रमुख राजु घिमिरे बताउनुहुन्छ।
अहिले अब मौसम सुधार उन्मुख छ, अब तातिँदैछ, त्यसले गर्दाखेरि अब तराईमा चाहिँ गर्मी बढ्दो गर्मीका कारणले गर्दा अब यो चिसो ठाउँमा खोज्दै मान्छेहरू चाहिँ आगमन बढिरहेछ र अब यो क्रम बढ्दो छ। गत वर्ष पनि हामीले झन्डै 11,000 चान्सुन पर्यटक आउनुभएको थियो, अब यो बाँकी 2 महिनामा पक्कै पनि गत वर्षकै हाराहारीमा आउनुहुन्छ।
कर्णाली राजमार्ग व्यवस्थित नहुँदा र तालचा विमानस्थलमा नियमित उडान नहुँदा केही अप्ठ्यारो भोग्नु पर्ने यात्रुको अनुभव छ। सड़कको गुणस्तर सुधार र उडानलाई नियमित गर्न सके रारा पुग्ने र रमाउने पर्यटकको संख्या अझै बढ्ने थियो। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
साझा खबरमा अब हेलो सीआईएन उषा तामाङबाट।
हेलो नमस्ते, म बाबुरा जिल्ला ब्यास गाउँपालिका आउनु 2 बजा पुष्कर सुम्रातोगी बोलेको छु। ब्यास गाउँपालिकाले गरिबी पर्चे 72 दिएको थियो, त्यो केही सहुलियत पाउँछ कि?
गरीब परिवार परिचय पत्रबाट पाइने सुविधाका विषयमा हामीले ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरलाई सोधेका छौं।
गरीबी परिचय पत्र वितरण ब्यास गाउँपालिकामा त्यबाटै डाटा लिनु भएको अनुसार वितरण भएको हो। गरीब परिवारहरू पहिचान पनि भएको हो र त्यसपछि 2084 चाहिँ त्यो मान्य हुने भन्ने कुरा छ, त्यसमा उल्लेख होइन म्याद रहने, तर तिनलाई के दिने, कसरी तिनलाई गर्ने भन्ने खास स्पष्ट कुरा बुझिएन, त्यसमा हामीले पनि बुझ्न सकेका छैन।
ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुँवरको जवाब सुनेपछि हामीले यस विषयमा थप प्रश्न पारिदिनका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहप्रवक्ता दामोदर वाग्लेलाई अनुरोध गरेका छौं।
परिचय पत्रलाई शिक्षा स्वास्थ्य र उहाँले पाउने जुन सुविधाहरू राज्यले प्रोभाइड गर्नेछ ती सुविधाहरूसँग टाई अप गर्नुपर्छ भनेर विभिन्न छलफलमा कार्यक्रम भएको छ, तर मन्त्रालयको हाम्रो मन्त्रालयको त्यस्तो कार्यक्रम अहिलेसम्म केही पनि आइसकेको छैन। अहिले तपाईँको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश भएर आएको छ होइन, त्यसमा के छ भने अहिले स्थानीयबाट उहाँले प्राप्त गरिसकेका शिक्षाले केही छात्रवृत्तिका कार्यक्रमहरू त्यो परिचय पत्रसँग तय गर्नुभएको छ उहाँहरूले होइन, स्वास्थ्य बिमा कार्यक्रमहरूको लागि चाहिँ सुविधाहरू दिनुभएको छ अलिअलि, अब त्यो चाहिँ स्वास्थ्य क्षेत्रको टाइअप हुँदैछ, यसरी विभिन्न अन्य क्षेत्रहरूसँग टाइअप गराउने कार्यक्रम चाहिँ भइरहेको छ।
मेरो नाम जङ्गत तिवा, बुढेन्दा नगरपालिका वडा नम्बर 1 बाजुराबाट बोलेको। शिक्षक सेवा आयोगमा दलित तर्फ आवेदन दिँदा वडा कार्यालयको सिफारिसले पुग्छ कि जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गर्नुपर्छ?
प्रश्न पार्दै हुनुहुन्छ शिक्षक सेवा आयोगका सूचना अधिकारी कृष्ण प्रसाद ढुङ्गाना।
निज व्यक्ति दलित समुदायमा पर्ने हो भनेर प्रमाणित गरिएको कागज जिल्ला प्रशासन कार्यालय वा दलित आयोग अथवा सम्बन्धित स्थानीय तहको सिफारिस भए पनि त्यो कागज चाहिँ अपलोड गर्नुपर्छ।
तपाईँ जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी आफ्ना प्रश्न, विचार, गुनासो तथा प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। शिक्षक प्राध्यापकले दलीय सदस्यता लिन नमिल्ने कुरालाई सरकारले नीति तथा कार्यक्रममै समेटेपछि अब के होला?
शिक्षकहरूलाई विभिन्न तरिकाले आफ्नो दलमा आबद्ध हुन र संगठित हुन अनुरोध गरे, जसको परिणाम स्वरूप शिक्षकहरू दलमा आबद्ध हुन सक्नुहुन्छ।
दलगत राजनीतिले बिगारेको शिक्षा क्षेत्रमा सुधार ल्याउने प्रयत्नमाथिको प्रतिक्रिया विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परी जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नु पर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नु पर्छ र घाइतेलाई सकभर छिटो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवन जल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल यूके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 14 र 57 तथा शिक्षा ऐन 2028 दफा 16 रहेको कानूनी व्यवस्था अनुसार शिक्षक प्राध्यापकले राजनैतिक दलको सदस्यता लिन पाउँदैनन्। तर नेपालका धेरै शिक्षक र प्राध्यापक कुनै न कुनै राजनैतिक दलसँग आबद्ध भएका प्रशस्त प्रमाण भेटिन्छन्। शिक्षक प्राध्यापकले दलीय सदस्यता लिन नमिल्ने कुरालाई सरकारको नीति तथा कार्यक्रममै समेटेपछि यसले थप चर्चा पाएको छ। तर शिक्षक प्राध्यापक नै यसको कार्यान्वयन नै हुन नसक्ने बताइरहेका छन्।
शिक्षा लगेका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिनेछ।
सरकारको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षक र प्राध्यापकले राजनीतिक दलको सदस्यता लिन नपाउने कानूनलाई प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुवर्णा श्रेष्ठले पनि गत वैशाख 4 गते नै दलीय राजनीतिक आबद्धता त्याग्न शिक्षकलाई निर्देशन दिनुभयो। शिक्षक दलीय राजनीतिबाट टाढा नभएसम्म शिक्षा क्षेत्रमा सुधार नहुने उहाँको तर्क छ।
हाम्रो कानूनमा अलरेडी छ दुईटा कानूनले स्पष्ट भन्छ, एउटा चाहिँ नि शिक्षकहरू कर्मचारीहरू राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु हुँदैन भनेर शिक्षा ऐनले भन्छ। राजनीतिक दल सम्बन्धीको ऐनले सदस्यता नदिनु कर्मचारीलाई, शिक्षकलाई भनेर भन्छ। भनेपछि यो ऐनमा नभएको कुरा होइन। यो गाह्रो कहाँ भइरहेछ भन्दाखेरि हामीले हाउ पार्टमा चाहिँ नि अहिलेसम्म फोकस गरिरह नभएको हो कि जस्तो लाग्छ।
शिक्षकहरूले भने यसको कार्यान्वयन निकै नै चुनौतीपूर्ण रहेको दावी गर्छन्। श्री आधारभूत विद्यालय केउरिनी उदयपुरका प्रधानाध्यापक जीवन श्रेष्ठ स्वच्छ प्रतिस्पर्धाका आधारमा शिक्षकको नियुक्ति र बढ़ुवा नहुँदासम्म शिक्षक दलीय राजनीतिसँग कुनै न कुनै रूपमा जोड़िरहने दावी गर्नुहुन्छ।
पहिलो शिक्षक सबै पेसाको जननी हो। शिक्षकले राजनैतिक क्षेत्र राख्नुपर्छ। जबसम्म शिक्षकमाथि विभेद रहन्छ तबसम्म पेसागत हकका लागि आवाज उठाउँछ। यो ट्रेड युनियनको अधिकार संविधानमा पनि छ, आयोगको महासन्धिमा पनि हस्ताक्षर गरिएको छ। हाल समाजको रियालिटी के हो भने शिक्षक राजनीतिबाट टाढा भए पनि समाजले नै राजनीतिबाट टाढा हुन दिँदैन। त्यसैले यो दलीय सदस्यता लिन नपाउने व्यवस्था कार्यान्वयन हुन असम्भव छ।
शिक्षकले दलको सदस्यता लिन नहुने कानून बनेको 53 वर्ष भइसकेको छ। तर शिक्षकहरू दलको सदस्य बन्ने मात्रै होइन विभिन्न जिम्मेवारीमै बस्ने गरेका छन्। सत्तामा पुगेका राजनीतिक दलहरूले नै शिक्षकलाई राजनीतिमा आउन दबाव र प्रभावमा पार्ने गरेका छन्। दमकडा माध्यमिक विद्यालय पाल्पाका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा,
पहिलेदेखि नै प्राय अधिकांश राजनीतिक दलहरूले नै शिक्षकहरूलाई विभिन्न तरिकाले आफ्नो दलमा आबद्ध हुन र संगठित हुन अनुरोध गरे, जसको परिणाम स्वरूप शिक्षकहरू दलमा आबद्ध हुन सक्नुहुन्छ। अब यो राजनीतिक दलसँगको आबद्धता त्याग्नका लागि शिक्षकलाई कुनै समस्या हुँदैन।
शिक्षा ऐन 2028 र शिक्षा नियमावली 2059 राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारीलाई बर्खास्त गर्ने उल्लेख रहेको छ। तर हालसम्म राजनीतिक दलसँग आबद्ध भएका कुनै पनि शिक्षकलाई कार्यवाही भएको छैन। यसको कार्यान्वयन गर्न चुनौती के छ? मुगुको छायानाथ रारा नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश नेउपाने,
सक्रिय सदस्य मार रहेको शिक्षकलाई चाहिँ कारवाही गरिने भन्ने सूचना निकालेको छ। सही अनुरूप चाहिँ अब हाम्रो नगरपालिकामा पनि त्यस सूचनाको बोधार्थ आएको छ। अब यो सूचना सबैलाई थाहा भइसकेको हुँदाहुँदै पनि हालसम्म हाम्रो नगरपालिकामा कतैबाट कुनै उजुरी या निवेदन यो शिक्षक यो संगठनमा सक्रिय रूपमा आबद्ध छ भनेर चाहिँ त्यस्तो कुनै पनि जानकारी आएको छैन। यदि आयो भने हामीहरू नियम अनुसार अगाडि बढ्नेछौ।
फरक फरक नामबाट शिक्षकले दलको सदस्यता लिने गरेकोले यो संख्या यकिन गर्न पनि सजिलो छैन। शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने मुख्य जिम्मेवारी पाएका शिक्षकलाई दलीय आबद्धताबाट टाढा राख्न राजनीतिक दलले नै सहयोग नगरेसम्म असम्भव जस्तै रहेको शिक्षाविद बताउँछन्। सुशीला श्रेष्ठ, सीआईएन, काठमाडौं।
नेपालमा माध्यमिक तहसम्म अध्यापन गराउने 420,000 शिक्षक छन्। नेपाल शिक्षक महासंघका अनुसार देशभर महासंघमा आबद्ध र सम्बन्ध गरी 15 संस्था छन्। तीमध्ये अधिकांश राजनैतिक दल निकटका संस्था छन्। यो कानून कार्यान्वयन गर्न शिक्षक महासंघले कसरी सहयोग गर्छ? महासंघका अध्यक्ष लक्ष्मी केशर सुवेदीलाई हामीले सोधेका छौं।
हामी पेसागत संस्थाहरू, हामी ट्रेड युनियन कर्मी हौ, हामी राजनैतिक दलका मान्छे होइनौ, हामी राजनैतिक दलका कार्यकर्ता होइनौ, हामी ट्रेड युनियन कर्मी हौ। पेसागत हकित प्राप्ति र सुरक्षाका लागि लड्ने सरकारको पाटोबाट सरकारले के गर्छ, ट्रेड युनियन अधिकार संविधानले दिएको अधिकार हो, त्यो अधिकार कसैले छुन सक्दैन। राजनैतिक दलको आबद्धताको कुरा अब त्यो सरकारले जान्ने कुरा हो, हामीले भन्ने कुरा होइन त्यो।
यस्तो नि त जस्तो ट्रेड युनियनकै भए पनि यहाँ चाहिँ अब दलगत भातृ संगठनहरू चाहिँ आबद्ध छन् भन्ने खालको यहाँहरूलाई आरोप पनि त आउँछ नि त।
अधिकार त आस्थाको अधिकार त संविधानले दिएको छ नि, दलको भगिनी संस्था होइनन्, अनि आस्थागत सामित्वताको कुरा हो। त्यो आस्था त जसले जहाँ पनि राख्न सक्ने हो नि, सदस्यता र आस्था भने त फरक चिज हो नि।
जस्तो सदस्यता लिने शिक्षकहरू के कति छन् भन्ने कुरा तथ्याङ्क सरकारसँग पनि छैन होइन, तर र पनि अब लामो समयदेखि चाहिँ शिक्षकहरू राजनीतिक कार्यक्रमहरूमा राजनीतिक दलहरूमा चाहिँ आबद्ध भएको भन्ने विषय त बारम्बार उठिरहेछ नि त।
उठिहाला त्यो हामीले जान्ने कुरा होइन, उनीहरूले जान्ने कुरा हो।
के भयो भने चाहिँ शिक्षकहरू चाहिँ राजनीतिक दबाव प्रभावबाट चाहिँ टाढा रहन सक्थ्यो होला त?
त्यो त पालिकाबाट विद्यालय शिक्षालाई झिक दिनुपर्छ। अहिले सबभन्दा ज्यादा राजनीति चाहिँ पालिकाले शिक्षकमाथि गरेछ, अन्याय गरेछ, अत्याचार गरेछ। अनुसूची 8 झिकेर अनुसूची 9 ल्याउनु पर्छ, संविधान परिवर्तन गर्नुपर्छ।
राजनीतिबाट शिक्षालाई टाढा राख्ने बित्तिकै शिक्षकहरू आफै राजनीतिबाट टाढा हुन्थे भन्ने हो?
हुन्छ, त्यो त सो त एकदम भइहाल्छ नि। शिक्षकलाई चाहिँ राजनैतिक आग्रहका आधारमा पेल्या पेलै को स्थिति छ, ठाउँ ठाउँ अन्याय अत्याचारमा परिरहेका छन् शिक्षकहरू जबरजस्ती। त्यसकारण राजनीति मुक्त शिक्षालय भनेको हो, विद्यालयमा स्थानीय राजनीतिबाट पनि मुक्त हुनु पर्यो कि विद्यालय। हामी चाहिँ खासमा राजनीति मुक्त विद्यालयको पक्षमा चाहिँ हामी छौँ के, विद्यालयमा राजनैतिक सक्रियताले राजनैतिक संलग्नताले शिक्षक कर्मचारीमाथि पेसागत मर्का पर्या छ, अन्याय अत्याचार भएका छन्, त्यो कुरा रोकिनुपर्छ भन्ने पक्षमा छौँ।
प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ 9 गते पारित गर्ने गरी कार्यसूची तयार पारेको छ। गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन कांग्रेस तयार हुनुपर्ने सत्तारूढ़ दलका नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओलीले झापाको गिरीबन्धु टी स्टेटमा कांग्रेसले गरेको गैर कानूनी कार्यको विरोध गरेको बताउनु भएको छ। सड़क सुरक्षा सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ। राष्ट्रिय योजना आयोगले 16 आवधिक योजना सार्वजनिक गरेको छ। नेपालको सबैभन्दा ठूलो रारा ताल पुग्ने पर्यटकको संख्या बढ़ेको छ। उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाई दिएको छ। र सशस्त्र प्रहरीको एपीएफ क्लब, ललितपुर मेयर्स कप, महिला टी20 क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।